वो मसाइल में से जिसको बहुत कम बयान किया गया है, और यानी निज़ाम हुकूमत इलाहिया जो अल्लाह अल्लाह की तरफ से बर्पा हो, खासा में खुदा हाकिमान वक्त हो और साहिबान अमर हों, इसी गुफ्तगू के यही गुफ्तगू मुकदमा बनती है और यही वो कुरान की आयतें हैं जो विलायत फकीह के लिए भी दलील बनती हैं, जो हुकूमत इस्लामी या खुदा परस्तों की हुकूमत पर दावत करती है कि हुकूमत का हक जो हासिल है वो खुदा परस्तों को हासिल है, खुदा शिनासों को हासिल है। हुकूमत एक नागुज़ीर चीज़ है, यानी निज़ाम एक लाजमी शय है और कोई अक्लमंद इंसान हुकूमत का मुखालिफ नहीं हो सकता, यानी कोई अक्लमंद इंसान ये नहीं कह सकता कि नज़्म की ज़रूरत नहीं है, निज़ाम की ज़रूरत नहीं है, हाकिम की ज़रूरत नहीं है, हुकूमत की ज़रूरत नहीं है, कोई भी अक्लमंद इंसान ये नहीं कह सकता। माशरे इंसानी के लिए नज़्म व ज़ब्त की ज़रूरत है, एक निज़ाम की ज़रूरत है, एक कानून की ज़रूरत है और उस कानून के लिए एक मुजरी की ज़रूरत है, एक हाकिम की ज़रूरत है, हुकूमत की ज़रूरत है। वो असली हुकूमत की ज़रूरत से कोई इनकार नहीं कर सकता है। अब सवाल ये है कि ये असली हुकूमत किसका हक है? काफिरों का हक है, खुदा नाशिनासों का हक है, सितमगरों का हक है, जालिमों का हक है, मुखालिफान खुदा का हक है, किसका हक है? हाकिम को किसको हाकिम होना चाहिए? शराबी को हाकिम होना चाहिए, फासिक को फासिक को हाकिम होना चाहिए, धोखेबाज को हाकिम होना चाहिए, बातिल परस्तों को हाकिम होना चाहिए, खुदा नाशिनासों को हाकिम होना चाहिए, दुश्मना ने खुदा को हाकिम होना चाहिए, किसको हाकिम होना चाहिए? हुकूमत है ना, हुकूमत के मसाइल और ये यही हुकूमत के मसाइल सियासी मसाइल कहलाते हैं। तो जो लोग इस बात के कायल हैं कि दीन और सियासत अलग हैं, तो फिर वो लोग किस तरह से जो है रियासत समझेंगे जो सियासत के मुखालिफ है? वो हुकूमत में कैसे आएंगे जो सियासत के मुखालिफ है? वो किस तरह से हाकिम बनेंगे जो असल सियासत के मुखालिफ है? जो ये कहते हैं कि दीनदार लोगों को निज़ाम में नहीं आना चाहिए, दीनदार लोगों को हाकिम नहीं बनना चाहिए, हुकूमत इजराए हुकूमत के मसाइल में मुजरी नहीं बनना चाहिए, फिर हुकूमत किसके हवाले करें? दीनदार लोगों को हाकिम नहीं बनना है, दीनदार लोगों को हुकूमत करने का हक नहीं है, खुदा परस्तों को हुकूमत करने का हक नहीं है, नेक लोगों को हुकूमत करने का हक नहीं है, शरीफ लोगों को हुकूमत करने का हक नहीं है, दीनदारों को हुकूमत करने का हक नहीं है, आलिमों को और मुस्तहदीन को हुकूमत करने का हक नहीं है, साबिरीन को हुकूमत करने का हक नहीं है, इताअत गुजारों को इबादत गुजारों को हक नहीं है, तो किसका हक है? साफ बात ये होगी कि अगर सियासत में सियासत का मतलब मक्कारी नहीं है, सियासत के मतलब मक्कारी नहीं है, हुकूमत करना है, हुकूमत में आना आया खुदा परस्तों को हम बनता है या नहीं बनता है? अगर बनता है तो दीन और सियासत एक चीज है, और अगर नहीं बनता है तो इसका मतलब यह है कि दीन और सियासत अलग है कि सियासत में हुकूमत में मुदाखलत नहीं करना है दीनदारों को। तो कितने लोगों को यह समझा दिया गया था कि हुकूमत हमारा हक नहीं है, हुकूमत तो बनी मैया कहाँ है, हुकूमत तो लुटेरों कहाँ है, हुकूमत करना तो जो है वो सितमगरों का काम है, नेक लोग थोड़ी हुकूमत करते हैं, सियासत में थोड़ी मुदाखलत करते हैं, आलिम को सियासत से क्या काम, आलिम को हुकूमत से क्या काम, आलिम को हाकिमियत से क्या काम, हुकूमती मसाइल और हाकिमियत के मसाइल, निज़ाम सियासी, ये सब जो है दीनदारों का काम नहीं है। चुनांचे इंकलाब इस्लामी ईरान से पहले जब कोई आलिम अखबार पढ़ता था तो लोग ताज्जुब से देखते थे कि ये आलिम होकर अखबार पढ़ रहा है, इसको दुनिया से क्या काम है, आलिम को काम कुरान पढ़ना है, इबादत करना है, ये अखबार कहाँ से पढ़ रहा है। अब भी ये ज़हनियत है कि आलिम और सियासत, आलिम और हुकूमती मसाइल, आलिम और निज़ाम हुकूमत, आलिम और हाकिमियत, ये कैसे हो सकता है कि आलिम पार्लियामेंट में आए, आलिम जो है वजीर बने, आलिम जो है हाकिम बने, ये कैसे हो सकता है? ये तो लुटेरों का हक है, ये तो जालिमों का हक है, ये तो जो है मारिफत नाशनासों का है। तो अभी तक के मसाइल को इस दाविये से बयान नहीं किया गया है और इसको एक अछूत चीज, सियासत को और हुकूमत को एक अछूत चीज बना के रखा गया था कि ये जो है जो इसको छू लिया वो नजिस हो जाएगा, यानी सियासत को नजीसुल आयन के तौर पे देखा जाने लगा, एक नजासत समझा जाने लगा। जिस तरह से लोग गंदगी से दूर होते हैं वैसे ही सियासत से लोग इख्तियार होते हैं, दामन बचाना सियासत को ऐन दानिशमंदी और ऐन तकबीर के अलावा समझा जाता था कि ये लोग हुकूमत से दूर हैं तो इन्हें नेक लोग हैं, शरीफ लोग हैं। चुनाचे करबला की तफसीर भी कुछ लोगों ने ऐसे ही की कि करबला को क्या, करबला का ताल्लुक क्या है हुकूमत से, इमाम हुसैन का हुकूमत से क्या ताल्लुक है, यानी हुकूमत इमाम हुसैन का नौज़ बिल्लाह हक नहीं है, फिर किसका हक है हुकूमत, खिलाफत, खिलाफत किसका हक है, हाकिम बनना किसका हक है, खिलाफत किसका हक है, बादे रसूल खलीफा बनने का हक किसको है, अमीरुल मोमिनीन को अगर है तो अमीरुल मोमिनीन के बाद किसको हक है हाकिम बनने का, खलीफा बनने का हक किसको हासिल है, इमाम हसन को, इमाम हसन के बाद किसको है, इमाम हुसैन को, यानी असल असल खलीफा बनने का हक किसको है, हाकिम बनने का हक किसको है, इमाम हुसैन को है। और अगर इमाम हुसैन नहीं बनना चाहेंगे अपने खुद से तो कोई और बन जाएगा, तो क्या अमीरुल मोमिनीन अपनी खुशी से हुकूमत छोड़े, तो फिर कोई बात हो जाएगी कि अमीरुल मोमिनीन जो राय आमा यही, यानी सवाद आजम यही कहता है ना, जमहूर यही कहते हैं कि अमीरुल मोमिनीन ने खुशी से हुकूमत छोड़ी है। अगर आप भी यही कहते हैं कि अमीरुल मोमिनीन ने खुशी से हुकूमत छोड़ी है तो फिर इख्तलाफ भी इस बात का है कि वो खुद चाह रहे थे कि हुकूमत में वो खुद सियासत से दूर रहना चाह रहे थे, वो खुद उम्र मुमलिकत से दूर रहना चाह रहे थे, वो खुद इन चीजों में नहीं आना चाह रहे थे कि बैतुल माल की जिम्मेदारी संभाले, हुकूमत संभाले, इख्तदार संभाले, वो इख्तदार हुकूमत सब चीज से जो है वो बेजान थे, नहीं चाह रहे थे। ये तो ठीक है कि अमीरुल मोमिनीन ने बाहर ये कहा है कि अगर हुकूमत का मतलब हक का निफाज अगर नहीं है तो उसकी हैसियत जो है जूती के बराबर भी नहीं है, लेकिन अगर हुकूमत का ताल्लुक निजाम दीन को रायज करना है, हक को हक का निफाज है, तो वो हुकूमत मुझे चाहिए जहां से हक का निफाज हो सके, वरना अगर हक का हुकूमत के बगैर हक का निफाज कैसे हो सकता है यहाँ पर, तो क्या हक का निफाज नहीं चाहते थे, अगर हुकूमत नहीं चाहते तो इसका मतलब हक का निफाज नहीं चाहते थे, हुकूमत चाहते थे हक के निफाज के खातिर। और जिस हुकूमत से बेजार थे वो जो है दुनियावी इख्तदार था कि जिसमें हक नाफिज ना हो सके, वो हुकूमत जिसमें हक नाफिज ना हो सके उसकी हैसियत कुछ भी नहीं है, कोई हैसियत नहीं है उस हुकूमत की, क्योंकि हुकूमत एक जरिया है हक के नाफिज करने का। अगर हक को नाफिज करना अगर हदफ ना हो तो फिर उस हुकूमत का फायदा क्या है जिससे हक नाफिज ना हो सके। ये काम आइमा अलैहिस्सलाम से दूर था कि वो सिर्फ हुकूमत बराए हुकूमत चाहें, इख्तदार को बराए इख्तदार चाहें। ये कभी भी जो है आइमा का हदफ और मकसद नहीं था कि सिर्फ हुकूमत करें और हुकूमत की खातिर हुकूमत करें, चाहे हक नाफिज हो सके या नहीं सिर्फ हुकूमत करना चाहे। यही वजह है कि इमाम रज़ा ने वली अहदी को कबूल ही नहीं किया, जो ज़ाहिरी वली अहदी को कबूल किया गया वो हकीकत वली अहदी को हकीकत में नहीं कबूल किया। कहा मैं किसी को नस्ब करूंगा या किसी को मैं माजूर करूंगा, अगर उस वली अहदी से हक नाफिज ना हो सकता हो तो उस वली अहदी का फायदा क्या है, बराह नाम रखे तो रखे, लेकिन उसका फायदा कुछ नहीं है। आप मुझे वली अहद माने लेकिन मैं खुद अपने आप को वली अहद कह सकता, ये क्या मसला। आप मुझे समझे वली अहद मगर मैं अपने आप को वली अहद कह सकता, वो समझ रहे थे कि आप इख्तदार हासिल कर रहे हैं, इख्तदार इस्तेमाल करेंगे यानी हुकूमत के घोड़े इस्तेमाल करेंगे, हुकूमत का लश्कर इस्तेमाल करेंगे, हुकूमत का खलत इस्तेमाल करेंगे, हुकूमत का लिबास इस्तेमाल करेंगे। इमाम ने कहा ना मैं खलत इस्तेमाल करूंगा, ना ये घोड़े इस्तेमाल करूंगा, ना ही मैं लश्कर इस्तेमाल करूंगा, ना ही मैं हुकूमत की कोई चीज को इस्तेमाल करूंगा। जब घर से निकले तो आस्तीने उल्टे हुए, लिबास जो हुकूमत से आया था उसको बरकिनार कर दिया, नमाज से ईद के लिए इस तरह इमाम रज़ा बाहर आए जैसे रसूल अकरम निकला करते। ये वो गुफ्तगू है जो एक जलसे में नहीं हो सकती है, लेकिन इतना इशारा जरूर किया जा सकता है जलसे में कि दीन ऐन सियासत है, दीन ऐन सियासत, सियासत ऐन दियानत है। यही वो नजरिया था जो कुरान मजीद में मौजूद है, जिनके लिए अहादीस मौजूद हैं, रिवायात मौजूद हैं, आयतें मौजूद हैं कि हुकूमत की जरूरत है। अमीरुल मोमिनीन ने सरीहन कहा है कि हुकूमत तो एक लाजमी शय है, अब या तो उसको जो है सितमगरों के हवाले कर दो या हाकिम आदिल के हवाले कर दो, दो में से कोई, तो आपकी अक्ल क्या कहती है, सितमगर के हवाले कर दे। जब तक इमाम ना आए तो जब तक सूरज तुलू ना हो तो क्या इंसान चराग नहीं जलाएगा, अब यहाँ चराग नहीं जल रहा है। जब सूरज लाजमी है तो जब सूरज नहीं होगा तो क्या अंधेरे में रहेंगे, सूरज का बदल तलाश करेंगे, सूरज अगर नहीं होगा तो चराग जलाएंगे लेकिन अंधेरे में नहीं रहेंगे, या सूरज या अंधेरा, दो चीजों का आपको जो है इंतखाब करना, या सूरज या अंधेरा, तो अंधेरे का तो आप इंतखाब नहीं करेंगे, अगर अंधेरे का इंतखाब करेंगे तो आप जाहिल कहलाएंगे या काफिर कहलाएंगे, है ना, बेवकूफ कहलाएंगे, कि आप अंधेरे का इंतखाब तो कर ही नहीं सकते, आपको सूरज का इंतखाब करना है और सूरज नहीं है। जब सूरज नहीं है तो सूरज का कोई ना कोई बदल तलाश करना पड़ेगा, तो चराग है, अब हक जो है टकराव किसमें है, यजीद और इमाम हुसैन में, कि यजीद का हक तो बनते ही नहीं है, हक किसका है, इमाम हुसैन का है, जब इमाम हुसैन नहीं रहेंगे तो इमाम हुसैन के असहाब बनेंगे, ये बात है। کہ حق اس وقت امام زمانہ کا ہے، امام زمانہ کا حق ہے، اور مقابلے میں کیا ہے؟ فرائنہ ہے. تو ان کے حوالے تو نہیں کیا جا سکتا، نمرود اور فرعون کے حوالے تو دین نہیں کیا جا سکتا ہے، حکومت نہیں کیا جا سکتا ہے، سیاست کو ان کے حوالے نہیں کیا جا سکتا. پھر کس کے حوالے کریں؟ امام کے حوالے. امام نہ ہو تو اصحاب امام ہے، یعنی اصحاب امام کو نائب امام کہا جاتا ہے. ہم لوگ کہتے ہیں معصوم کا نائب معصوم ہونا چاہیے، تو کیا امام حسین نے مسلم ابن عقیل کو اپنا نائب بنا کے کوفہ بھیجا تھا تو کیا وہ معصوم تھے؟ حقیقت میں معصوم نہیں ہوتے، یعنی جو گناہگار نہیں ہوتا ہے اس کو معصوم کہا جاتا ہے. اب ہم اصطلاح میں منصوص من اللہ کو معصوم کہتے ہیں، جو اللہ کا، اللہ نے جسے منسوخ کیا ہو، اللہ نے جسے جو ہے نا نص کے ذریعے سے آیا ہے، قرآن کے ذریعے سے اس کا انتخاب عمل میں لایا گیا ہو، وہ جو ہے اس کو اصطلاحی طور کے اوپر قرآنی نص کے اعتبار سے اصحاب کسا کو ہم جو ہے یا جو ہے بارہ ائمہ کو جو ہے ہم منسوس من اللہ معصوم کہتے ہیں. اس کے علاوہ دوسرے لوگ بھی معصوم ہو سکتے ہیں، یعنی جو گناہگار نہ ہو وہ معصوم، چاہے وہ اصطلاحی معنوں کے معصوم نہ ہو، شریف یہ جو ہماری جو اصطلاح ہے وہ حساب سے نہ ہو، گناہگار نہ ہو. جیسے ہم بچے کو کہتے ہیں معصوم بچہ ہے، غلطی کرتا ہوگا لیکن جان بوجھ کے نہیں کرتا ہے نا، غلطی کا امکان ہے، معصوم بچہ کیسے ہوتا ہے؟ ویسے اصحاب حسین بھی جان بوجھ کر گناہ نہیں کرتے تھے، جان بوجھ کے گناہ نہیں کرتے تھے اصحاب حسین. ملکہ ہو جاتا ہے نہ کرتے ایک ملکہ ہو جاتا ہے کہ جس کی وجہ سے انسان جو ہے وہ منصوص من اللہ معصوم تو نہیں ہوتا، مگر گناہگار بھی نہیں ہوتا. جو گناہگار نہیں ہوتا اسی کے لیے کہا گیا کہ امام کی غیبت میں ان کی طرف رجوع کرو جو شہوت پرست نہ ہو، شہوت پرست نہ ہو. سائلاً لنفسہ حافظاً لدینہ، جو اپنے نفس پہ کنٹرول رکھتا ہو، یعنی اس کا نفس وہ نفس کا اسیر نہ ہو بلکہ نفس کو کی مہار اس کے ہاتھ میں ہو، بس کافی ہے کہ وہ اس کے اندر اتنا کنٹرول ہے کہ وہ نفس کو مہار کر سکتا ہو، وہ نفس کے سرکش گھوڑے کا سوار ضرور ہو لیکن اس کا مطیع نہ ہو، بلکہ وہ اس کی مہار اس کے ہاتھ میں ہو، اس کی مہار اس کے ہاتھ میں نہ ہو، بس اتنا کافی ہے. تو اس کو ہم تو یعنی اسے تو ہم نہیں پہنچتا نا جو ستم کر رہے ہیں جو ظالم ہیں، لیکن ان لوگوں نے یہ سمجھایا تھا مسلمانوں کو، اتنا یقین کروا دیا تھا کہ تمہارا حق نہیں ہے، کہ نیک لوگوں کا کام نہیں ہے، ملا کی دوڑ مسجد تک. آپ عالم ہیں، آپ کا کام مسجد میں رہنا ہے، گھر سے نکلنا مسجد پہ جانا، آپ حکومت کیا کر رہی ہے یا آپ کو نہیں دیکھنا ہے، اس کا تو دیکھنا ہی نہیں ہے، آپ کا کام ہی نہیں ہے کہ حکومت کیا کر رہی ہے، کہ حکومت آپ کا حق ہی نہیں ہے، بس جو حکومت گئی امیر المومنین سے اب وہ امام زمانہ ہی کریں گے حکومت. اب اس بیچ میں جو ہے وہ کسی کو حق نہیں پہنچتا ہے کہ حکومت کرے، ہمارے کسی امام نے حکومت کی ہے کہ ہم ان کو حکومت دیں گے؟ یہ کون سی بات ہے؟ ہر امام نے جستجو کی لیکن کوئی ناصر نہیں ملے، کوئی مددگار نہیں ملے. یعنی الہی نظام کو قائم کرنے کی کیا انہوں نے جدوجہد نہیں کی؟ کیا امام حسن نے جدوجہد نہیں کی؟ کتنی مرتبہ امام حسن نے جو ہے پکارا، کتنی مرتبہ لشکر بنانے کی کوشش کی، کتنی مرتبہ نظام الہی کو قائم کرنے کی کوشش کی کہ امر الہی نافذ ہو جائے، حکومت اسلامی نافذ ہو جائے، دین خدا رائے ہو جائے، اللہ کی حکومت قائم ہو جائے، قرآن حاکم ہو جائے. امام کی حکومت در حقیقت قرآن کی حکومت ہے نا، امام کی حکومت نعوذ باللہ خواہشات نفس کی حکومت نہیں ہے بلکہ الہی حکومت ہے، قانون قرآن کی حکومت ہے. تو کیا امام نہیں چاہتے تھے کہ قانون قرآن نافذ ہو؟ امام حسین نہیں چاہتے تھے کہ قانون قرآن نافذ ہو، اللہ کا نظام قائم ہو، حکومت اسلامی قائم ہو، دین کا غلبہ ہو، شریعت کا غلبہ ہو؟ کیا نعوذ باللہ امام یہ چاہتے تھے کہ یزید حکومت اسلامی کا حاکم بنا رہے؟ دین منزلی ہو جائے، دین اسیر ہو جائے، دین جو ہے وہ مغلوب ہو جائے، قرآن مغلوب ہو جائے اور باطل حاکم ہو جائے، قرآن کی آیتوں کو نیچا کر کے دکھایا جائے. کیا امام اس بات کو پسند کرتے تھے؟ نہیں کرتے. اس کے لیے انہوں نے جدوجہد کی، اتنی جدوجہد کی کہ اسلام میں وہ شہید ہو گئے. تو کس راہ میں شہید ہوئے؟ نظام اسلامی برپا کرنے کی خاطر، حکومت اسلامی کی خاطر، اللہ کے نظام کو برپا کرنے کی. سورت امام حسین نے کیا کہا کہ میں سنت نبی کے احیاء کے لیے جا رہا ہوں، اس سنت کو برپا کرنا چاہ رہا ہوں. امام حسین کی حکومت لشکر کشی والی حکومت نہیں تھی، مطلب حاکم بنے، اقتدار ہو، جاہ و عشم ہو، بیت المال کو جو ہے اپنے نفس پہ خرچہ کریں، اس کے لیے نہیں چاہیے تھا حکومت. بالا دستی کے لیے نہیں چاہیے تھا، فساد برپا کرنے کے لیے نہیں چاہیے تھا. لیکن ان لوگوں نے کیا کیا؟ حکومت کو فساد کے لیے استعمال کیا، حکومت کو خواہشات نفس کے لیے استعمال کیا. حکومت کا مفہوم ہی انہوں نے یہ پیش کیا کہ جس کے پاس اقتدار آتا ہے وہ تو بہکتا ہی ہے. کیوں بہکتا ہے؟ کیا بھی بہکے؟ ان لوگوں نے اس کے لیے کہہ دیا کہ جو بھی حکومت حاصل کرتا ہے وہ تاغی ہو جاتا ہے، باغی ہو جاتا ہے اور طغیان کرتا ہے. وہ جو ہے جس کے پاس بھی حکومت آتی ہے وہ نفس کا اسیر ہو جاتا ہے، وہ خواہشات کا اسیر ہو جاتا ہے، وہ عدالت برپا ہی نہیں کر سکتا. یہ کس نے کہہ دیا؟ یہ کس نے کہا ہے؟ یہ غلط مفہوم بنا کے پیش کیا. کہا کہ جب فرعون حاکم بنا تھا تو کیا طغیان نہیں برپا کیا؟ نمرود کے ہاتھ میں حکومت آئی تو کیا طغیان برپا نہیں کیا؟ کیا جو ہے بنی امیہ کے ہاتھ میں حکومت آئی تو کیا انہوں نے طغیان نہیں کیا؟ تو یہ کوئی دلیل نہیں ہوئی. کیا جناب سلیمان کے ہاتھ میں حکومت آئی تھی تو نعوذ باللہ کیا انہوں نے طغیان کیا؟ کیا نیک بندوں کے ہاتھ میں حکومت نہیں رہی؟ کیا جناب یوسف عزیز مصر نہیں بنے؟ کیا اللہ نے جو ہے کسی نیک لوگوں کو جو ہے حاکم نہیں بنایا تھا؟ کیا انہوں نے کبھی طغیان کیا؟ یہ کوئی دلیل نہیں ہے، یعنی یہ کوئی کلیہ نہیں ہے. بہرحال لیکن ان لوگوں سے اسلام کو نقصان بہت پہنچا. اسلام کو نقصان اس خانقاہی نظام سے پہنچا، اس نظام سے پہنچا جو سیاست کو جو ہے دین کو سیاست سے جدا سمجھتے تھے. ان لوگوں نے بہت نقصان پہنچایا. امام خمینی نے ہمیشہ کہا کہ مجھے ان دشمنوں نے نقصان نہیں پہنچایا، دشمنوں سے مجھے اتنا نقصان نہیں پہنچا ہے بلکہ ان لوگوں سے زیادہ نقصان پہنچا ہے جو دین کو سیاست سے جدا کہہ رہے تھے، جو اپنے کو دیندار بتا رہے تھے، عالم بتا رہے تھے اور کہہ رہے تھے عالموں کو حکومت سے دور رہنا چاہیے. یہ غلط تفسیر پیش کر رہے تھے دین. امام خمینی نے پہلی مرتبہ نجف اشرف میں درس خارج میں ولایت فقیہ کا درس دیا تو شہید بابر صدم نے کہا کہ امام خمینی نے وہ جرأت کا کام کیا ہے جو عرصہ دراز سے صدیاں گزر گئی کسی نے وہ کام انجام نہیں دیا. کسی کے اندر وہ جرأت نہیں تھی مجتہدین میں کہ وہ حوض علمیہ میں ولایت فقیہ کا ایک بحث کو رائج کریں اور نظام ولایت الہیہ کو پیش کر کے کہیں کہ حکومت کا حق عالموں کا حق ہے اور جو ہے نیک لوگوں کا کام ہے، شریف لوگوں کا کام ہے. یہ جو ہے یہ ستمگروں کو حکومت سبوں سے دور رہنا چاہیے. تو یہ بات کہنے کے لیے لوگ ڈرا کرتے تھے. یہ بحث نصاب میں نہیں تھی، یہ بحث تعلیم میں نہیں تھی. اچھا امام خمینی جو درس خارج دیتے تھے تو کیا وہ دلیلیں اپنے خود سے گڑتے تھے نعوذ باللہ، یا وہ دلیلیں خود قرآن مجید میں موجود تھی؟ یعنی ولایت فقیہ کا نظریہ امام خمینی کا ایجاد کیا ہوا نہیں ہے بلکہ احیاء کیا ہوا ہے، اس کو انہوں نے پیش کیا ہے جبکہ یہ موجود تھا. یعنی یہ تو عقلی طور پہ موجود ہے پہلے سے. یعنی نظام ولایت کس کو حاصل ہے؟ حکومت کا حق کس کو حاصل ہے؟ ولایت فقیہ یعنی فقیہ کی حکومت، فقیہ کی حکومت، عالم کی حکومت، کہ جو شریعت سے واقف ہے اس کو حاکم ہونا چاہیے یا شریعت کا جو مخالف ہے اس کو حاکم ہونا چاہیے. जो शरीयत नहीं जानता है उसको, अगर जो शरीयत नहीं जानता है वो हाकिम होगा तो फिर शरीयत का निजाम कैसे राइज कर सकेगा? तो फिर ख्वाहिशात नफ्स का निजाम राइज होगा। अगर जो है अगर कोई इंसान जो शरीयत नहीं जानता है वो हाकिम बन जाए, बली बन जाए, तो जो शरीयत से वाकिफ नहीं है वो वली कैसे बन सकता है? तो लिहाजा वली उसी को बनना है जो फकीह है, यानी जो फिक्र से वाकिफ है, जो शरी अहकाम से वाकिफ है, वो शरी निजाम कायम कर सकता है। तो ये तो अखली है, ये तो कुरानी है, ये नजरिया कुरानी है। कुरान कह रहा है या अय्युहल्लज़ीना आमनू, ऐ ईमान लाने वालों, अतीउल्लाह, अल्लाह की ताअत, किसकी ताअत करें? अल्लाह की ताअत करें। और उसके बाद वो अतीउर रसूल, और रसूल की ताअत करें, और रसूल की ताअत के बाद फिर अतीउ का लफ्ज नहीं है, यानी जिस तरह से रसूल तुम्हारे हाकिम है इसी तरह से साहिबान अमर भी तुम्हारे हाकिम है।
सुभान अल्लाह।
वो अतीउर रसूल, अब देखिए आयत देखिए सूरह निसा की 59वीं आयत है, या अय्युहल्लज़ीना आमनू अतीउल्लाह व अतीउर रसूल व उलुल अम्र मिनकुम, अतीउल्लाह व अतीउर रसूल व उलुल अम्र, अतीउल्लाह के बाद फिर व अतीउर रसूल, ठीक है, व अतीउर रसूल। अब व अतीउर रसूल के बाद फिर अतीउ नहीं है, यानी व अतीउर रसूल व उलुल अम्र, यानी ये उलुल अम्र की जो इताअत है वो इताअत रसूल का तसलसल है। इमामत क्या है? नियाबतन अनिर रसूल है, यानी इमामत खुद अलहदा कोई चीज नहीं है, यानी रसूल की सीरत का हिस्सा है, रसूल की रिसालत और रसूल की जो हाकिमियत है ना, रसूल वली है ना, ये इताअत रसूल का तसलसल है, टूटा नहीं है तसलसल, विलायत रसूल का तसलसल टूटा नहीं है, हाकिमियत रसूल का तसलसल, इताअत रसूल का तसलसल टूटा नहीं है, सीरत नबी खत्म नहीं हुई है, सुन्नत खत्म नहीं हुई है, सुन्नत का तसलसल है, सुन्नत कभी नबी के पैगर में थी, उसके बाद सुन्नत रसूल अली के पैगर में ढली, और सुन्नत रसूल हसन के पैगर में ढली, हुसैन के पैगर में ढली, और उसके बाद आज होते होते इमाम जमाना उसके वारिस है, और इमाम की गैबत में अब इमाम के अस्हाब उसके वारिस हैं, कि जो इमाम से करीब है, जो इमाम के सहाबा हैं, जो इमाम के आवान और अंसार हैं, जो इमाम के सहाबा हैं, जो वही सहाबा जो उनकी इस वक्त नियाबत कर रहे हैं, इस तरह से इमाम हुसैन की नियाबत मुस्लिम इब्न अकील ने की थी, मुस्लिम को नायब बना के भेजा था ना। तो अब कूफे में जो मुस्लिम आए थे, नियाबत अनिल हुसैन आए थे, उनके हाथ पे बैत मुस्लिम के हाथ पे बैत नहीं थी, वो हुसैन इब्न अली के हाथ पे बैत थी। इसी तरह से आज इमाम खुमैनी के हाथ पर जिन लोगों ने बैत की, वो इमाम खुमैनी के हाथ पर बैत नहीं थी, वो इमाम जमाना के हाथ पर बैत थी, वो उनकी नियाबत में आए। ये उसके बाद सूरह निसा की 80वीं आयत, मन युते और रसूल फकत अता अल्लाह, मन युते और रसूल, जिसने रसूल की इताअत की फकत अता अल्लाह, उसने अल्लाह की इताअत की, रसूल की इताअत दरहकीकत अल्लाह की इताअत। ये यही वो आयतें हैं जो विलायत फकीह की के क्या बेस है, असास है, हाकिमियत की असास है, यानी उलुल अम्र साहिब इताअत है, नबी के बाद आइम्मा साहिब इताअत, उसके लिए दलील क्या है? रसूल को हक है, रसूल के बाद किसको हक है? रसूल के बाद किसी को हक नहीं है। कुरान कह रहा है कि वो रसूल के बाद आयत खत्म होगी, नहीं हो, फिर आयत का तसलसल है, आयत आगे बढ़ रही है, उलुल अम्र मिन साहिबान अम्र, जो तुम में से, जो तुम में साहिबान अम्र है, वो लोग उनकी इताअत करो, उनकी इताअत करो, अति वो रसूल और उलुल अम्र, इताअत रसूल करो और उलुल अम्र की इताअत करो, जो हाकिम है उनकी इताअत करो, तो हाकिम किसको होना चाहिए रसूल के बाद? यही मसला है, रसूल के बाद हाकिम किसको होना चाहिए? यकीनन सीरत के इदामा दहिंदों की होना चाहिए ना, सीरत के मुखालिफिन की तो नहीं हो सकती। जब रसूल की रसूल नहीं रहे तो रसूल जैसों की होना चाहिए, रसूल के जो खायब मकाम है उनकी होनी चाहिए ना, ये कि जो दुश्मना में रसूल है उनकी इताअत होनी चाहिए। ये तो अक्ल नहीं कहती ना, आयतें इसकी इजाजत देती हैं। इसका मतलब ये हुआ कि ये नजरिया गलत है कि जिस तरह से जो है सवाद आजम कहते हैं कि जो हाकिम है उसकी इताअत करना चाहिए। तो किसी ने कहा कि भाई जब वाजपेयी बन जाए, मोदी बन जाए, वो भी उलुल अम्र है हमारा, वो भी साबिर इताअत है। तो ये उलुल अम्र में ये लोग नहीं आते हैं। क्यों नहीं आते? इसलिए कि हुकूमत इनका हक नहीं है, हुकूमत इनका हक नहीं है कुरान की रोशनी। असल में हुकूमत का हक सिवाय खुदा की किसी को हासिल नहीं है। खुदा ने कहा कि मुहम्मद युति और रसूल फकत अल्लाह, कि रसूल की इताअत तहकीकत अल्लाह की इताअत है, तब रसूल की इताअत हुज्जत है। क्योंकि रसूल की इताअत अल्लाह की इताअत अगर हो रही है तो रसूल की इताअत है, वरना रसूल की इताअत भी बज़ात खुद रसूल की इताअत जो है ना वो कैसे हो सकती है जब तक कि अल्लाह इजाजत ना दे। यानी रसूल की इताअत करने के लिए भी हमें अल्लाह की इजाजत लेना है। अल्लाह कहे कि रसूल काबिल इताअत है तो हमें रसूल की इताअत करना है। यानी रसूल को रसूल बनाने वाला अल्लाह सुब्हानहू व तआला है, यानी असल हक उसके हाथ में है, वो जिसको चाहे मुंतकिल करे, वो जिसको चाहे मुंतकिल करे। इन्ना अंजलना, उसके बाद एक और आयत कुरान में इरशाद हो रहा है, इन्ना अंजलना इलैकल किताब बिल हक, इन्ना अंजलना इलैकल किताब बिल हक, कि हमने तुम पर किताब को हक के साथ नाजिल किया। ठीक है, कुरान को नाजिल किया हक के साथ। क्यों नाजिल किया? कुरान ताक़चे की जीनत बनाने के लिए, कुरान को छूने के लिए, शादी में जहेज में देने के लिए, घोल के पी जाने के लिए, है ना, मरीजों को हवा देने के लिए, मुसाफिरों को उसके नीचे से गुजरने के लिए क्यों भेजा? इन्ना अंजलना इलैकल कुरान, हमने कुरान को भेजा, किस लिए भेजा, किस लिए भेजा? यानी कुरान का काम क्या है? यही है ना, कुरान का काम क्या है? रोज तिलावत करना है, चूमना है, उससे तबर्रुक हासिल करना है, सवाब हासिल करना है, क्या करना क्या है? किताब क्यों नाजिल की गई? अगर पूछे कि कोई कुरान मजीद क्यों नाजिल किया अल्लाह, तिलावत करने के लिए कुरान मजीद नाजिल क्यों किया? बीमारों को हवा देने के लिए, मरीजों को शफा के लिए क्यों नाजिल किया? दलील चाहिए ना। इन्ना अंजलना इलैकल कुरान, हमने तुम पर कुरान को नाजिल किया बिल हक, हक के साथ। क्यों नाजिल? लियहकुम बैनन नास बिमा अरादल्लाह, लितहकुम बैनन नास, ताकि जो है लितहकुम बैनन नास, ताकि लोगों के दरमियान में हुक्म कर सके। कुरान मजीद का काम क्या है? हुक्म करना, हुक्म नाफिज करना, यानी फैसला सुनाना। कुरान, अगर दो लोगों में झगड़ा हो जाए तो कुरान हाकिम है, यानी ना मेरा कौल हुकूमत रखता है ना आपका कौल हुकूमत रखता है, कुरान का कौल हम दोनों पर हाकिम है। झगड़ा हो जाए तो फैसला कौन करेगा? कुरान करेगा। तो यानी कुरान का काम क्या है? हुक्म देना है, इख्तलाफात को रफा करना है, और आखिरी फैसला जो देना है वो कुरान मजीद को देना है। कुरान का काम क्या है? कजावत करना है, हुक्म देना है, लितहकुम बैनन नास। और दूसरी आयत में इरशाद हो रहा है, वनहकुम बैनहुम बिमा अंजलल्लाह वला तत्तबि अहवाहुम, यानी जो चीज अल्लाह ने नाजिल की है उनके दरमियान उससे हुक्म करो, हुक्म बैनहुम बिमा अंजल, उनके दरमियान में हुक्म नाफिज करो उस चीज से जो अल्लाह ने नाजिल किया है, यानी कुरान मजीद के जरिए से। उनकी ख्वाहिशात की पैरवी मत करो, उनके ख्वाहिशात नफ्स की इत्तबा मत करो। और फिर ये आयत जो बहुत ही मशहूर मारूफ आयत है सूरह मायदा की, इन्नमा वलीयुकुम अल्लाह व रसूलुहु والذين آمنوا والذين يقيمون الصلاة ويؤتون الزكاة وهم راكعون، یہ والی آیت جو اس کا نام ہی آئے ولایت ہے، انما ولیکم اللہ ورسول، کہ اللہ تمہارا ولی ہے اور رسول ہو اس کا، رسول تمہارا ولی ہے، اور کون ولی ہے؟ بس اللہ رسول ولی ہے، اس کے بعد کوئی نہیں۔ آیت رک گئی، ختم ہو گئی، انما ولیکم اللہ ورسول ختم نہیں، انما ولیکم اللہ ورسولہ والذین آمنوا۔ اس لیے مفسرین کہتے ہیں کہ یہ آیت صرف امیر المومنین کی امامت کو نہیں ثابت کر رہی ہے بلکہ 12 اماموں کی امامت کو ثابت کر رہی ہے، یہی آیت، یہی ایک آیت 12 اماموں کی امامت کو ثابت کر رہی ہے۔ والذین آمنوا جمع کا سر ہے، وہ لوگ کے جو ایمان لائے، والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وهم راکعون۔ یہ جو ہے آیت تمام آئمہ کی ولایت کا، اللہ تمہارا ولی ہے، رسول تمہارے ولی ہے، اور وہ تمہارے ولی ہیں جو ایمان لائے، نماز قائم کیا، زکات ادا کیا حضرت رکوع میں۔ یہ وہ اشارہ ہے امیر المومنین کی ذات کی طرف اور ان کی اولاد کی طرف، کہ یہ سلسلہ جو ہے یہ ادھر کی طرف چلے گا، ولایت الہیہ ولی ہے۔ ایک ہی لفظ ولایت میں تسلسل ہے، یعنی جس طرح سے اللہ تمہارا ولی ہے اسی طرح سے رسول بھی تمہارے ولی ہے۔ انما ولیکم اللہ ورسول، اکثر لفظ ولی کی تکرار نہیں ہوئی ہے یہاں، یعنی یہی ولایت الہیہ کا تسلسل ہے، اللہ ولی ہے، رسول تمہارے ولی ہے۔ یہی ولایت جب آگے بڑھتی ہے تو ولایت فقی اسی ولایت کے تسلسل میں آتی ہے، کہ اگر ولی فقی بھی ولی ہے تو وہ ایک طرفہ ولی نہیں ہے، وہ خود پابند ہے حکم شریعت کا۔ یہ جو چیز دوسروں پہ لاگو کرتا ہے وہ خود اس پر بھی لاگو ہوتی ہے، وہ ولی نہیں ہوتا ہے۔ اس دن میں بہت ساری بات ہے، لیکن یہی وہ اہم ادلہ ہے، یعنی یہ وہ اہم دلیلیں ہیں جس کی بنیاد پر نظام الہی کی حکومت اسلامی اور دین کا عین سیاست ہونا، حاکمیت کی آیت ہے نا یہ۔ قرآن اگر حکومت کرنا ہے تو قرآن کے جاننے والے ہی قرآن کے ذریعے سے جو ہے حکم نافذ کریں گے نا۔ جو لوگ قرآن کو جانتے نہیں ہیں وہ قرآن سے قضاوت کیا کریں گے؟ تو قرآن کی اگر قضاوت ہونا ہے تو قرآن کو جاننا ضروری ہے، تو جو قرآن کو جانیں گے ان کا حق ہے، یہی کہا جا رہا ہے، یعنی جو قرآن جانتے ہیں ان کا حق ہے، کیونکہ قرآن کی روح سے نظام قائم ہوگا۔ نظام اصل میں نظام قرآنی ہے، یعنی فرد کا نظام نہیں ہے اس میں، اللہ کا نظام وہ شخص نافذ کرے گا جو حکم قرآن سے واقف ہو۔ بس حکم کس کا نافذ ہو رہا ہے؟ اللہ کا حکم نافذ ہو رہا ہے۔ ولی فقی کا حکم ولی فقی کا حکم نہیں ہے، وہ اللہ کا حکم ہے، وہ خواہشات نفس کا حکم نہیں دے رہا ہے، وہ اس کا اپنا حکم نہیں ہے، وہ قرآن کا حکم ہے، چونکہ وہ قرآن کو جانتا ہے لہذا وہ قرآن کا حکم نافذ کر رہا ہے۔ نبی کریم کی جو یہ روایت ہے یہاں پر بہت ساری ہیں، میں دو چار روایتوں کو پیش کر رہا ہوں، کہ بیان ما قبلکم من خبر و حکم ما بینکم، کہ قرآن مجید میں تم سے پہلی والی جو ہے غیب کی باتیں خبریں دی جا چکی ہیں، اور وہ چیز جو تم پہ گزر رہی ہے اس کے لیے حکم ہے، یعنی اس وقت قرآن مجید میں جو کچھ اب اس وقت گزر رہا ہے اس کے اوپر قرآن حجت ہے اور حکم دے سکتا ہے۔ حکم ما بینکم، جو کچھ تمہارے درمیان اس وقت ہے، یعنی حال میں حکم دے سکتا ہے، غیب کی باتوں کو جانتا ہے، جو کچھ چیز گزر چکی ہیں اس کا جو ہے قرآن کو علم ہے۔ فیہ بیان من قبلکم من خبر، جو چیز گزر چکی ہے اس کی خبر ہے قرآن میں، اور جو کچھ گزر رہا ہے اس کے اوپر حکم رکھتا ہے۔
تو کچھ کر سکتا ہے.
وہ پھر قرآن حکم الما بہن رکھو, قرآن کے اندر حکم ہے جو کچھ تمہارے درمیان میں گزرتا ہے. امام علی فرما اللہ ان فیہ نظم ما بینکم, کہ آگاہ ہو جاؤ اس کے اندر قرآن مجید کے اندر نظم ہے تمہارے درمیان قائم کرنے کے لیے, یعنی قرآن تمہارے درمیان نظم قائم کر سکتا ہے, نظام قائم کر سکتا ہے. اور پھر اس کے بعد بہت ساری کچھ اہم آیتیں ہیں یہاں پر, جو دوسرا رخ تھا نا اس کو یہاں پر بیان کیا جا رہا ہے. پہلے وہ آیتیں پیش کی گئی جس میں حق حکومت اس کو حاصل ہے حق والوں کو. اب وہ آیتیں جس میں یہ کہا جا رہا ہے کہ حق حکومت ان لوگوں کو حاصل نہیں ہے جو باطل پرست ہیں, اس کے لیے آیتیں تلک عاد جہدوا بآیات ربہم وعصوا رسولہ, کہ وہ قوم عاد جس نے آیات ان کے رب کی آیتوں کا انکار کر دیا تھا, وہ عصوا رسولہ کہ اپنے رسولوں کا عصیان کیا تھا انہوں نے, تو یہ تو قوم عاد کو تباہ و برباد کر دیا کہ ان کی یہ غلطی ہے کہ یہ آیا تو قرآنیہ کا انکار کر رہے. بس جب وہ اور یہی لوگ ان کا کام کیا تھا, تلک عاد جہدوا بآیات ربہم کہ اپنے رب کی آیتوں کو جھٹلاتے تھے, وہ عصوا رسولہ کہ اپنے بھیجے ہوئے رسولوں کا گناہ کرتے تھے, بس جب امر کل جبار انیت, اور ہر جبار کی ہر ظالم کی لوگ جو ہے اتباع کرتے تھے. یعنی اس کا مطلب یہ کہ جبار کی جو ہے نا ظالم کی اطاعت کرنا جرم ہے. یہ قرآن مجید جو ہے یعنی ان قوموں کی مثال پیش کر رہا ہے جو تباہ ہو گئی, یعنی تباہی کا راز یہ ہے کہ وہ اتباع کرتے تھے ہم رب الجبار نہیں, ہر جبار کی اتباع کرتے, اس لیے یہ لوگ تباہ و برباد ہوئے. یعنی یہ نہیں کرنا چاہیے, اس سے یہ ثابت ہوتا ہے, یہ آیت ثابت کرتی ہے کہ جبار کی اطاعت نہیں کرنا چاہیے, ظالم کی اتباع نہیں کرنا چاہیے. قرآن کی دوسری آیت فلا عدوان الا علی الظالمین, فلا عدوان الا علی الظالمین والظالمون ما لهم من ولی ولا نصیر, یعنی جو ہے ظالمین کی اطاعت نہیں کرنا ہے, ظالموں کے سامنے نہیں جھکنا ہے, اور ظالموں کے لیے کوئی ان کا سرپرست کوئی ان کا مددگار نہیں ہے, ظالموں کا کوئی مددگار نہیں ہے. اور اس کے بعد کہہ رہے لقد اہلکنا القرون من قبلکم لما ظلموا, اور ہم نے کتنے ایسے قریوں کو کتنے ایسے جو ہیں شہروں کو تباہ کر دیا تم سے پہلے کہ وہ ظلم کرتے تھے. کیوں؟ کیونکہ وہ ظلم کرتے, یعنی ظلم کرنے کی بنا پر اللہ نے ان پر عذاب نازل کیا, ہلاک کر دیا. اور دوسرے آیت میں ارشاد ہو رہا ولا تطیعوا امر المسرفین, مسرفین کے حکم کی اطاعت مت کرو. ولا تطیعوا امر المسرفین, مسرفین کون ہے؟ حد سے گزر جانے والے لوگ, حد سے گزر جانے والے لوگ حکم الہی سے, یعنی خواہشات نفس کی اتباع کرنے والے مصرفین, حد سے گزر جانے والوں کی اتباع مت کرو. ولما برزوا لجالوت وجنوده قالوا ربنا افرغ علينا صبرا وثبت اقدامنا وانصرنا على القوم الكافرين, کہ جس وقت جو ہے جالوت اور اس کے لشکر کا سامنا ہوا تو یہ لوگ کہنے لگے, یعنی نیک لوگ یہ کہنے لگے جب اس کا سامنا, یعنی اس کی اطاعت نہیں قبول کیا بلکہ اس کے مقابلے میں ٹھہر گئے. ولما برز جالوت وجنوده, جب جالوت اور اس کا لشکر سے مدبھیڑ ہوئی تو اس کے مقابلے میں کھڑے ہو گئے اور کہنے لگے قالوا ربنا افرغ علینا صبرا, کہ ہمیں صبر عطا کرو. وثبت اقدامنا, اور ہمارے جو ہے قدموں کو ثابت قدم رکھ, وانصرنا علی القوم الکافرین, اور قوم کافرین پر ہمیں نصرت عطا. تو فہزموہم باذن اللہ, تو اللہ کے اذن سے اللہ نے ان کو شکست دی. یہ صرف آیتیں کیا ہیں, پورے مضمون کو پیش کر رہی ہیں, پوری تاریخ پیش کر رہی ہیں, اور اس ماضی کی روشنی میں حال اور مستقبل کا تعین کیا جا سکتا ہے. اللہ سبحانہ و تعالیٰ آنے والے نسلوں کو یہ پیغام دے رہا ہے کہ جب ان لوگوں نے یہ کام کیا تو فہضمہم باذن اللہ, تو اللہ کے اذن سے ان کو شکست دی گئی. وقتل داؤد و جالوت, پھر داؤد نے جالوت کو قتل کر دیا. تب یہ داعش کا بھی یہی اثر ہونے والا ہے, یہ جو ہے اتنے ظالم کے ان سب کا یہ اثر ہونے والا ہے کہ کوئی داؤد آئے گا جو اس جالوت کو ختم کر دے گا, مگر ہمیں جالوت کی اطاعت نہیں کرنا ہے. اس طرح کی اور کئی آیتیں, بس ایک آیت اور کہ اذهب الى فرعون انه طغى, کہ موسیٰ کو حکم ہوا جاؤ فرعون کے پاس, کہ اس نے طغیانی کر دی. اذهب الى فرعون انه طغى, کہ اے موسیٰ و ہارون جاؤ, مخرج جاؤ, کہ فرعون نے طغیان کر دیا. اور اس کے بعد میں اور بھی آیتیں, اور ایک آیت میں آپ کو یاد دلاتا ہوں, فمن یکفر بالطاغوت ویؤمن باللہ فقد استمسك بالعروة الوثقى, سورۃ اللہ پر ایمان لائے تو تاغوت کا انکار کرنا ہے, تاغوت کی اتباع نہیں کرنا, تاغوت کو اپنا سرپرست نہیں بنانا ہے بلکہ اللہ, جب تاغوت کا انکار کریں گے تبھی تو اللہ کی اطاعت. صلی اللہ علی محمد وآل محمد وآخر دعوانا الحمد للہ رب العالمین.